समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभाती प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, आगामी आइतबारबाट संसदको हिउँदे अधिवेशन शुरू हुँदैछ। राजनैतिक रूपले विभाजनको संघारमा पुगेको नेकपाभित्रको आन्तरिक विवाद सम्भवतः प्रधानमन्त्री विरूद्धको अविश्वासको प्रस्ताव पेश गर्ने तहमा पुग्ने र त्यसको परिणामस्वरूप पार्टी विभाजन र नयाँ सरकार गठनको कसरतसम्म पुगेर टुंगिने आकलन गरिएको छ। यसैबीच सरकारले प्रतिबन्धित नेकपा विप्लव समूहसँग वार्ताका लागि औपचारिक तयारी शुरू गरेको छ। सरकार र विप्लव समूह दुवै तर्फबाट दुई दुई सदस्यीय वार्ता टोली गठन गरेसँगै सम्भवतः आजैबाट पहिलो चरणको वार्ता प्रारम्भ हुने अनौपचारिक जानकारी प्राप्त भएको छ। आशा गरौं मुलुकलाई शान्ति, स्थायित्व र प्रगतितर्फ अग्रसर गराउन यो वार्ता सार्थक र सफल हुनेछ। अन्तर्सम्वादमा आज हामी यसै विषयमा केन्द्रित रहनेछौ। साथै विगतको 10 वर्षे सशस्त्र द्वन्द र तत्कालीन अवस्थामा भएको विस्तृत शान्ति सम्झौता र त्यस यताका राजनीतिक उतार चढ़ावको संक्षिप्त समीक्षा गर्ने प्रयास गर्नेछौ। हामीसँग हुनुहुन्छ राजनीतिक विश्लेषक मुमाराम खनाल। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार मुमारामजी, स्वागत छ रेडियो नेपालको अन्तर्सम्वादमा।
धन्यवाद।
अब एकातिर वार्ताको पहल शुरू भएको छ, सरकारले औपचारिक रूपमा वार्ता टोली गठन गर्यो र त्यसै गरी विप्लव पक्षबाट पनि दुई सदस्यीय वार्ता टोली घोषणा भइसकेको छ। यसको गृह कार्य दुवै तर्फबाट भइ नै रहेका होलान्। सर्वप्रथम म मुहारामजीलाई एउटा व्यक्तिगत प्रश्न नै सोध्न चाहन्छु। विगतको सशस्त्र द्वन्दका क्रममा यहाँ स्वयं पनि भूमिगत रूपमा निकै सक्रिय रहनुभएको एउटा व्यक्तित्व हुनुहुन्छ, यो के हुन्छ, यो भूमिगत संघर्षको यो जीवन, यो राजनीति प्रतिबन्धित अवस्था होइन, अलिकति डराएर लुकेर हिँड्नुपर्ने, देश र जनताका एजेण्डाहरू बोकेर हिँड्नुपर्ने, विभिन्न उतार चढ़ाव र घुम्तीहरू छन् नि होइन यो राजनैतिक विद्रोह र संघर्षको पाटो पल्टाउँदाखेरि।
पक्कै पनि मलाई चाहिँ के लाग्छ भने त्यति ठूलो सामाजिक विध्वंस र त्यसबाट जुन परिणाम हाम्रा अगाडि छ यो हेरेर फेरि त्यस्तै प्रकारको नयाँ द्वन्द्वको थालनी आफैमा नगरिनुपर्ने हो। यदि कुनै पनि स्वस्थ मान्छेले स्वस्थ दिमागले सोच्ने हो भने त्यति ठूलो द्वन्द्वको परिणाम आज कहाँ गएर टुङ्गिएको छ र कस्तो प्रकारको चाहिँ सङ्घर्षमा टुङ्गिएको छ हामीले देखिरहेका छौँ। र मलाई चाहिँ विगतको चाहिँ एउटा गल्तीलाई फेरि अर्का गल्तीहरूबाट चाहिँ त्यसलाई बोकिरहने हो भने एउटा शान्त र सम्य मुलुक चाहिँ निर्माण सम्भव छैन। त्यसमाले एकपटक भएका गल्तीहरूलाई फेरि तिनै गल्तीहरूको परिणाम त्यही बाटो हिँड्यो भने त्यस्तै प्रकारका नयाँ गल्तीहरू मात्रै दोहोरिने हुन्। त्यस कारण विप्लवजीले अहिले वार्ता मार्फत फेरि चाहिँ शान्ति प्रक्रियामा आउँछौँ भन्नु यो सकारात्मक कुरा हो। तर कमजोर राज्य भएको मुलुकमा केही मान्छेहरूले जहिले पनि कानून आफ्नो हातमा लिने, संविधान आफ्नो हातमा लिने र चाहिँ समाजमा चाहिँ त्यो प्रकारको एउटा चाहिँ असामाजिक गतिविधिहरू चाहिँ चलाइरहने हो भने त्यो त्यसलाई चाहिँ स्वस्थ समाज चाहिँ मानिँदैन। अब इतिहासमा विभिन्न कारणहरूले गर्दाखेरि द्वन्द्वहरू हुन्छन् र त्यो द्वन्द्वलाई चाहिँ समाधान गर्ने तरिकाहरू पनि हुन्छन्। तर म आज आएर त्यो विगतको द्वन्द्वलाई सम्झिँदाखेरि मलाई चाहिँ के लाग्छ भन्दाखेरि त्यति बेला जुन चाहिँ संवैधानिक रूपमा कानुनी रूपमा पनि आफ्ना अधिकारका कुराहरू चाहिँ गर्ने ती कुराहरूलाई चाहिँ सङ्घर्ष मार्फत वैधानिक सङ्घर्ष मार्फत आफ्नो अधिकारलाई स्थापित गर्ने र आफ्ना कुराहरू के हुन् त्यो जनतामा चाहिँ लिएर जाने ती सबै कुराहरू चाहिँ छुट थियो र अहिले पनि छ। र हाम्रो संविधानले दिएको त्यो छुटलाई प्रयोग गरेर वैधानिक सङ्घर्षको बाटो हिँड्नु नै सबैभन्दा बढी लाभदायी पनि छ र आफ्नो प्रतिस्पर्धा आफ्नो क्षमताकाले देखाउनुपर्छ, हतियारले होइन भन्ने चाहिँ त्यो फेरि पनि प्रमाणित भएको छ। हिजो पनि फेरि शान्ति प्रक्रियामै आएर आफ्ना चाहिँ मागहरू पुरा भएका हुन् र भोलि पनि त्यस्तै हुनेछन्। त्यस कारणले हाम्रो एउटा कमजोर राज्य सत्ता भएको मुलुकमा दुई चारजनाले चाहिँ अलिकति चाहिँ अवैधानिक सङ्घर्ष अप्नाउँदैमा राज्य झुकिरहनुपर्ने भयो भने त्यो राज्य कहिल्यै पनि बलियो पनि बन्दैन र त्यो राज्यमा विप्लवजी नै भोलि प्रधानमन्त्री हुँदाखेरि पनि उहाँलाई पनि तिनै समस्याहरू आउनेछन् जुन समस्याहरू अहिले हिजो द्वन्द्व गरेर सरकारमा आएकालाई पनि चाहिँ जुन अप्ठ्यारो भयो त्यो अप्ठ्यारो फेरि चाहिँ फेरि पनि सबैलाई पर्नेछ। त्यस कारणले पनि एउटा चाहिँ सधैँ विद्रोही भएर होइन, यो मुलुकको चाहिँ संस्थापन शक्ति भएर चाहिँ मुलुकको सेवा गर्नको लागि म त्यो आह्वान पनि गर्छु।
जस्तो अब द्वन्द्वको विकल्प द्वन्द्व हुन सक्दैन होइन, यहाँको आशय लगभग यही नै बुझे कि हिजो कुनै एउटा कालखण्डमा हतियार उठाएको थियो नेपालले भनेदेखि अब घरिघरि त्यो भ्याक्युम खाली भयो भन्दैमा त्यो ठाउँ भर्न मिल्दैन, त्यसलाई प्रतिस्थापन गर्नकै लागि हरेक संघर्षहरूले एउटा निचोड र एउटा निकास दिने गर्छन् र त्यसको विसर्जन गरिन्छ र एउटा नयाँ मनोविज्ञानका साथ चाहिँ मुलुक अगाडि बढ्छ, नयाँ कार्यादेश, नयाँ एजेण्डा, नयाँ रोड म्याप भनेर भन्थ्यौं हामी हिजोको विगतको द्वन्द्वको समयमा। अब
आज हिजो चाहिँ उदाहरणकै लागि म अझै एउटा कुरा थपौं, हिजो आज जे जति उपलब्धि भनेर भनिएको छ ती उपलब्धि के हुन् र के होइनन् भन्नेमा हामी त्यतातिर बहस नगरौं, ती उपलब्धिहरू स्वयं विप्लवले पनि संघर्ष गरेर प्राप्त भएका उपलब्धिहरू हुन्। आफैले संघर्ष गरेर आफैले उपलब्ध गरेको चिज केही पनि होइन भनेर फेरि नयाँ उपलब्धिहरू खोज्दै हिँड्ने यो राजनीतिक रूपमा भौतारिनु बाहेक अर्को होइन, अर्को चाहिँ बुद्धिमत्तापूर्ण काम होइन। त्यस हुनाले राजनीतिक प्रतिस्पर्धाको मैदान चाहिँ सबैलाई खुला छ, यदि उहाँहरूको क्षमता छ भने नेपाली जनतालाई कन्भिन्स गरेर उहाँहरूको पार्टीले चाहिँ सर्वाधिक रूपमा मत लिएर चाहिँ जनताको जनमत लिएर सत्तामा जाँदा हुन्छ, तर सत्तामा जाँदाखेरि पनि त्यही विद्रोही मानसिकता किन पैदा भयो, उहाँहरूकै पार्टी विप्लव पनि त्यही पार्टीमा छँदाखेरि उहाँहरूले अत्यधिक बहुमत चाहिँ सत्ता सम्हाल्या हो, तर आफैले सत्ता सम्हाल्दाखेरि त्यो सत्ता सञ्चालन गर्ने खुबी नभएका कारणले, ज्ञान नभएका कारणले, डेलिभरी गर्न नसकेका कारणले उहाँहरूको पार्टी चाहिँ विभाजन भएर, उहाँहरूको पार्टी चाहिँ टुक्रा टुक्रा भएर अहिले जुन अवस्थामा चाहिँ फेरि एमालेसँग एकीकरण गरेर अगाडि बढ्नुपर्ने जुन अवस्था सिर्जना भयो त्यो विप्लवका लागि भोलि पनि त्यही हुनेछ। त्यसभन्दा अर्को परिणाम मैले केही पनि देख्दिनँ, किनभने अझै अगाडि तपाईँ सैद्धान्तिक रूपमा जानुहुन्छ भने पहिलो विश्वयुद्धको वरिपरि जुन चाहिँ ठुलो भूभाग रसियन चाहिँ जुन समाजवादी क्रान्ति भयो र त्यति बेला र दोस्रो विश्वयुद्धमा चिनको वरिपरि रहेका केही राष्ट्रहरूमा दोस्रो विश्वयुद्ध र ठुलो भूभाग र जनसङ्ख्या रहेको चिनको नजिकका राष्ट्रहरूमा जुन खालको एउटा चाहिँ क्रान्ति भयो, यस्तो बलात् चाहिँ सशस्त्र क्रान्ति र सामाजिक विध्वंसबाट चाहिँ सत्ताहरू स्थापित भए, त्यहाँ बाहेक एउटा पनि उदाहरण छैन। अझ न 1970 पछि कम्बोडियाको एउटा चाहिँ केस बाहेक, अपवाद बाहेक, त्यो पनि केही वर्षलाई मात्र, दुई तिन वर्ष मात्र त्यो टिक्यो, नत्र सबै प्रकारका यस्ता विद्रोहहरू चाहिँ सत्ता पक्षसँग वार्ता गरेर कि त शान्तिपूर्ण चाहिँ तरिकाले नै आफ्नो राजनीतिलाई अगाडि बढाएका छन् कि त चाहिँ राज्य सत्ताको दमनमा परेर सकिएका छन्। यी दुईटा बाहेक कुनै परिणामै आएको छैन र विगत 70 वर्षको इतिहासलाई हेर्दाखेरि जुन परिणामहरू हाम्रो अगाडि चाहिँ छन् ती परिणामलाई नजरअन्दाज गरेर फेरि पनि राज्य सत्तामाथि जहिले पनि कमजोर राज्य सत्तालाई त्यसैलाई चाहिँ हामीले चाहिँ हुडलेर पाउने केही पनि छैन, किनभने उहाँ पनि भोलि सत्तामा जानुहोला, वार्ताबाट आउनुहुन्छ, त्यो आउनु बाहेक अर्को उपाय छँदा पनि थिएन, मैले यसभन्दा अगाडि पनि भनिरहेकै कुरा हुन्। र अब उहाँ आइसकेपछि पनि हामीले अप्ठ्यारो के बनायौँ भने उहाँ आएपछि पनि त्यो सत्ता चलाउन सक्नुहुन्न, किनकि फेरि 10-12 जना मान्छेले उहाँलाई चुनौती दिन्छन् होइन, फेरि उहाँले वार्ता गर्नुपर्ने हुन्छ। त्यस कारण यस्तो खालको चाहिँ यो एउटा चाहिँ पुनरावृत्ति भइरहेको यो विध्वंसको चक्रलाई अब बन्द गरौँ र शान्तिपूर्ण प्रतिस्पर्धाका लागि राजनीतिक मैदान सबैका लागि खुला छ र आफ्नो क्षमता, आफ्नो ज्ञान र आफ्नो जनताप्रतिको चाहिँ आफ्नो प्रतिबद्धताबाट चाहिँ मन जितौँ र राजनीति गरौँ, अब हतियारबाट होइन।
भनेपछि वार्ता एउटा सकारात्मक निकासतर्फ उन्मुख हुनुपर्छ, सफल हुनुपर्छ र यसको लागि चाहिँ दुवै पक्षमा एउटा ठोस, एउटा इमानदारीता अत्यन्तै आवश्यक रहन्छ भन्ने चाहिँ आशय यहाँले प्रकट गर्नुभएको मैले बुझेँ। शर्तहरूको कुरा गर्दा दुईवटा शर्त चाहिँ अगाडि सारिएका छन्, विशेष गरी पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने र पक्राउ परेका नेता कार्यकर्ता रिहाई र उनीहरूमाथि लगाइएको मुद्दाहरू फिर्ता हुनुपर्ने भन्ने शर्तका साथ चाहिँ वार्ताको अब प्रारम्भिक चरण अनौपचारिक रूपमा हामीले जानकारी पाए अनुसार चाहिँ आजैबाट पनि यो प्रक्रिया अगाडि बढ्न सक्छ कि भन्ने आकलन गरिएको छ। अब अर्कोतर्फ के छ भने संसदीय व्यवस्थाको विकल्प र संकट समाधानको दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिको राजनीतिक समीक्षा सभा र वैकल्पिक संयुक्त सरकार एउटा एजेण्डा यो तय गरिएको छ भने अहिलेको व्यवस्था विरूद्ध संघर्ष गरेको दावी सहित वैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था भन्नेमा जनताको जनमतद्वारा चाहिँ जनमत संग्रहद्वारा चाहिँ फैसला गर्नुपर्छ भनेर यी दुईवटा शर्तहरू चाहिँ प्रखर रूपमा अगाडि आएका छन्, यसलाई अलिकति व्याख्या गरिदिनु। गरिदिनुहोस् न कि कति उचित हो यो, कति समय सान्दर्भिक हो र यसमा सहमति जुट्ने सम्भावना गुन्जायस के कति देखिन्छ?
यसको चाहिँ उहाँहरूले चाहिँ गरेका कुराहरूको यो जुन चाहिँ उहाँहरूले गरेका मागहरू छन् ती मागहरूको एउटा त प्राविधिक पक्ष छ त्यसलाई चाहिँ पूरा गर्नको लागि, यद्यपि त्यसलाई पूरा गर्दाखेरि पनि अब चाहिँ कुनै पनि शक्तिले एउटा चाहिँ अराजनैतिक चाहिँ विध्वंस मार्फत कुनै पनि कुरालाई चाहिँ राजनीतिक रङ दिने र त्यो राजनीतिक रङ दिइसकेपछि चाहिँ उसले चाहिँ जुनसुकै अपराध गरे पनि उन्मुक्ति पाउने जुन खालको दण्डहीनता त्यो द्वन्द्वले एक ढङ्गले चाहिँ स्थापित गरेको थियो त्यसलाई चाहिँ फेरि पटक पटक चाहिँ त्यस्तै प्रकारका चाहिँ गतिविधिहरू मार्फत चाहिँ दण्डहीनताको एउटा श्रृङ्खला चाहिँ राज्यले त्यो बेहोर्न सक्दैन। र त्यस कारणले उहाँहरूले चाहिँ जे कुराहरू राख्नुभएको छ अब यो एउटा शान्ति प्रक्रियाका लागि ती कति राजनीतिक हुन् र ती कति अराजनीतिक हुन् भन्ने कुरा चाहिँ वार्ताको टेबुलमा जाँदाखेरि पनि एउटा एउटा खालको चाहिँ संस्थापना पक्षको अभावमा, मैले त्यो किन भनेको भने अहिलेको गृहमन्त्री हुनुहुन्छ उहाँ स्वयं विप्लव र उहाँ एउटै पार्टीमा सशस्त्र सङ्घर्ष गर्ने भनेर माओवादीसँग फुटेर जानुभएको थियो, फेरि उहाँ फर्केर आउनुभएको छ र यो प्राविधिक रूपमा चाहिँ हल गर्नका लागि पनि त्यो विषयवस्तुसँग गहिरोसँग त्यो विषयवस्तुलाई चाहिँ राज्यको राष्ट्र निर्माणको एउटा कडीसँग जोड्ने त्यो खालको एउटा सुझबुझ चाहिँ त्यहाँ छ भन्ने मलाई लाग्दैन। त्यस कारणले पनि यसले चाहिँ एउटा जुन समस्या अगाडि आए त्यो समस्यालाई चाहिँ खेडिक रूपमा लोकप्रियता कमाउने हिसाबले मात्रै त्यसलाई चाहिँ डिल हुने हो कि भन्ने एउटा चाहिँ प्राविधिक रूपमा पनि त्यो एउटा आशंका छ। र अर्को चाहिँ महत्त्वपूर्ण पक्ष के छ भन्नुहुन्छ भने यस्ता प्रकारका द्वन्द्वलाई एड्रेस गर्दाखेरि जुन उहाँहरूले चाहिँ जनगणतन्त्रको कुरा गर्नुहुन्छ त्यो त हाम्रो संविधानको हाम्रो अहिलेको बनोटको हाम्रो अहिलेको जुन संरचना छ र हामीले चाहिँ जुन खालको शासकीय स्वरूप अप्नाएका छौँ यो शासकीय स्वरूप अन्तर्गत उहाँहरूका माग पुरा गर्न सम्भवै छैन ती सैद्धान्तिक मागहरू, तर ती त देखाउने कुरा मात्रै हुन्, त्यो पोलिमिक्सको बहस जुन एउटा कम्युनिस्ट पार्टीहरूमा चलिरहन्छ त्यो पोलिमिक्सको बहसलाई लिएर वार्ता चाहिँ हुने होइन। अब जनगणतन्त्रका लागि एउटा चाहिँ सानो शक्तिले अलिकति अलिकति चाहिँ अवैधानिक चाहिँ सङ्घर्षको बाटो अप्नाउन बित्तिकै अनि सत्ता झुकेर सम्पूर्ण कुरा पुरा गरिदिने भन्ने चाहिँ त्यो त्यस्तो हुँदा पनि हुँदैन, त्यो पुरा गर्न सक्दा पनि सक्दैन। अहिलेको सरकारको पनि एउटा सीमा छ, त्यसका आफ्ना संरचनाहरू छन्, त्यसमाले सरकार फेरि आफैमा अहिलेको सरकारले गर्ने भनेको एउटा राजनीतिक निर्णय मात्रै हुन्छ, त्यसले चाहिँ त्यसभन्दा धेरै अगाडि बढेर गर्न सक्ने भन्ने कुरा पनि धेरै हुँदैन। त्यस कारणले उहाँहरूका चाहिँ सैद्धान्तिक बहस आफ्नै ठाउँमा होलान्, भोलि शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पनि उहाँहरूले आफ्ना चाहिँ कुराहरू आफ्नो चाहिँ मेनिफेस्टोमा आफ्नो पार्टीको मेनिफेस्टोमा लिएर जनतामा चाहिँ त्यही कुरा लिएर चाहिँ चुनावमा जान सक्नुहुन्छ। त्यहाँ बाहेक अरू त्यसले कुनै अर्थ राख्दैन। अर्थ राख्ने के हो भन्दाखेरि उहाँहरूका कार्यकर्ताहरूको रिहाई र मुद्दा फिर्ता लिने जुन कुरा हो त्यो फिर्ता लिने कुरामा चाहिँ हामीले बुद्धिमत्तापूर्वक हेर्नुपर्ने कुरा के छ भने हाम्रो मुलुकको हिजो माओवादी चाहिँ द्वन्द्वमा अझै पनि त्यति बेलाको बेपत्ता भएका परिवारहरूको चाहिँ समस्या आफ्नै ठाउँमा छ र त्यति बेला कुन राजनीतिक घटना हो र कुन होइन भन्ने कुराको लागि चाहिँ हामीले सत्य निरूपण तथा मेलमिलाप आयोग बनायौँ, त्यो आयोगले कामै गर्न सकेन। अहिलेसम्म त्यसले राज्य सत्ताबाट चाहिँ भत्ता खाने बाहेक केही पनि काम गरेका छैन। यी कुरालाई अझ घनीभूत रूपले समाधान गर्नतिर जाँदा जाँदै फेरि अर्को हामीले चाहिँ यस्तो प्रकारको चाहिँ एउटा सानै नै झिल्को भए पनि त्यस्तो खालको द्वन्द्वको फेरि पुनरावृत्ति भयो। त्यस कारणले मलाई के लाग्छ भन्दाखेरि यी र यस्ता विषयहरूमा सत्ता गम्भीर नभइकन एउटा चाहिँ लोकप्रियताको लागि मात्रै यस्ता कुराहरूलाई डिल गर्नु हुँदैन र यसलाई चाहिँ अन्तरियदेखि नै समाधान गर्ने प्रकारको चाहिँ त्यो गृह कार्य भएको चाहिँ म देख्दिनँ। त्यस कारणले पनि यस्ता द्वन्द्वहरू फेरि पनि होलान् यसलाई चाहिँ समाधान गर्ने बाटो हिजो नै हामीले हिजोका द्वन्द्वका घाउहरू अझैसम्म पुरिएकै छैनन्, अझैसम्म ती कुराहरूका लागि चाहिँ कैयौँ संयन्त्र छन् त्यसले काम गर्न भ्याएकै छैन र अहिले पनि मानव अधिकार चाहिँ आयोगमा त्यस्ता प्रकारका उजुरीहरूको चाहिँ डङ्गुर छ, त्यसको चाहिँ छिनोफानो भएकै छैन भने फेरि चाहिँ हामीले त्यस्तै प्रकारको चाहिँ एउटा चाहिँ अपराधमा चाहिँ संलग्न मान्छेहरूलाई कुन राजनीति हो र कुन अपराध हो भन्ने चाहिँ नछुट्याइकन हामीले त्यस्ता चाहिँ एकै ठाउँमा एउटै डालोमा राखेर हामीले अगाडि बढ्यौँ भने यो समाजलाई शान्तिपूर्ण बाँच्न हामीले कहिले पनि दिँदैनौँ।
त्यस कारणले
पनि हामीले राजनीति र अपराधको चाहिँ पृथकीकरण गर्न सक्नुपर्छ र त्यो चाहिँ सक्नुहुन्छ भन्ने अहिलेको गृहमन्त्रीले त्यस्तो गर्नुहुन्छ भन्ने मलाई लाग्दैन।
जस्तो मुहारामजी होइन, अब अहिलेको यो जल्दो बल्दो अहिलेको विषय होइन, संसद विघटन, फेरि त्यसको पुनस्थापना, प्रधानमन्त्रीमाथिको दबाव होइन, सत्तारूढ पार्टीभित्र देखिएको मत मतान्तर, यो अहिलेको परिस्थितिसँग यति नै खेर यो वार्ता हुनुमा के साइनो देख्नुहुन्छ?
हो, त्यसमा पनि अलिकति नेपालमा चाहिँ हिजो पनि हामीले द्वन्द्वकालमा के हिजो माओवादी सशस्त्र द्वन्द्वको बेलामा एउटा कुरा के हुन्थ्यो भने जब जब राजनीतिक सत्ता अलिकति संकटमा पर्थ्यो त्यसपछि माओवादीसँगको वार्ताको कुरा आइ नै हाल्थ्यो र त्यसलाई चाहिँ आफ्नो सत्ता टिकाउने र अलिकति जनतामा चाहिँ लोकप्रिय बन्ने एउटा चाहिँ उद्देश्यद्वारा निर्देशित हुन्थ्यो र त्यो सिरियस वार्ताको चरण चाहिँ किन पछि मात्रै चाहिँ त्यसलाई त्यसले चाहिँ माओवादी चाहिँ सशस्त्र विद्रोहको चाहिँ आकार जब त्यो बढ्दै गयो र त्यसलाई नेपालको सुरक्षा निकायले पनि त्यसलाई चाहिँ राम्रोसँग डिल गर्न नसक्ने अवस्थामा त्यो पुग्यो र त्यसपछि मात्रै बल्ल राजनीतिक पार्टीहरूमा एउटा चाहिँ गम्भीरता देखा पर्यो। त्यसै बेलामा फेरि राजाको सक्रियता पनि बढ्यो र राजाको सक्रियता बढेसँगै राजाले आफ्नो आत्मशासन सत्ता लिने तहसम्म पुगेपछि मात्रै बल्ल राजनीतिक दलहरू एक ठाउँमा आएर बाह्र बुझ्दै सहमति गरेका हुन्। त्यस कारणले अहिले पनि जब सत्ता सङ्कटमा छ, सन्निकट चाहिँ संसदको अधिवेशन बोलाइएको छ, त्यो पनि अदालतले बोलाएको, राजनीतिक वृत्तबाट आफ्नै जननी भनौँ न आफैलाई जन्माएको चाहिँ संविधान सभा विघटन भइसकेपछि एउटा खालको चाहिँ राजनीतिक चाहिँ अध्यारोपन चाहिँ छाएको थियो। अदालतको फैसलापछि जुन जुन खालको राजनीतिक खिचातानी देखिएको छ र सत्तारूढ पार्टीकै विभाजन त्यो औपचारिक रूपमा चाहिँ निर्वाचन आयोगले विभाजनको चाहिँ सर्टिफिकेट नदिँदासम्म त्यो एउटै पार्टी छ, तर अब एउटै पार्टी तर दुईटा पार्टीको रूपमा चाहिँ काम गरिराखेका छ र एउटै पार्टी सत्ता पक्ष र प्रतिपक्ष दुवै बनिराखेको स्थितिमा यो बेलामा चाहिँ वार्ताको प्रसङ्ग आउनु कतै एउटा लोकप्रिय हुने मात्रै चाहिँ एउटा चाहिँ एउटा तुरुप मात्रै हो कि भन्ने पनि आशंकाहरू छन्। तर हामीले त्यो आशंका हुँदाहुँदै पनि सरकारको यो सकारात्मक कुरा हो, यसलाई चाहिँ जुनसुकै सरकार भए पनि मुलुकमा रहेका कुनै पनि अशान्तिहरूलाई त्यो शान्ति प्रक्रियामा ल्याउने उसको कर्म हो र उसको कर्तव्य पनि हो र त्यस हुनाले त्यो कर्तव्यलाई चाहिँ हामीले बेनिफिट अफ डाउट दिएर राम्रै नियतले गर्नुभयो होला भन्ने चाहिँ छानेर अब यो कुरालाई चाहिँ चाँडोभन्दा चाँडो विप्लवजीले पनि बुझ्नुभएको होला होइन, यत्रो द्वन्द्व गरेर आइसकेकै मान्छे हो, उहाँ हाम्रो साथी नै हो, हामीसँगै काम गरेका छौँ हेर्नुहोस् केन्द्रीय समितिमा र उहाँ चाहिँ हामी त सँगै जिल्लावासी पनि हौँ, मैले उहाँलाई चाहिँ धेरै पहिले विद्यार्थी कालदेखि नै बच्चादेखि नै चिन्छु होइन, त्यस हुनाले चाहिँ उहाँले पनि यो यो सबै जुन परिस्थिति छ यो परिस्थितिलाई चाहिँ नेपालको सन्दर्भमा आफ्नै अगाडि आफैले चाहिँ बनाएको पार्टीको टुक्रा टुक्रा भएर जुन चाहिँ अस्तित्वमै प्रश्नहरू चाहिँ लागिरहेछन् यस्तो बेलामा उहाँ चाहिँ एउटा सानो टुकुडी लिएर समाजलाई अशान्त पार्नुभन्दा शान्ति प्रक्रियामा आएर आफ्नो क्षमता र उहाँ चाहिँ क्षमतावान नेता हुनुहुन्छ, उहाँ चाहिँ आएर चाहिँ मजासँग चाहिँ आफ्नो राजनीति गर्न सक्नुहुन्छ, किन चाहिँ त्यहाँ जानु भन्ने त्यो त्यो आह्वान पनि हो एउटा मित्रको नाताले मैले। र अर्को कुरा चाहिँ के हो भने सरकारले पनि यो विषयलाई चाहिँ आफ्नो प्रतिपक्षलाई चाहिँ एउटा किनारमा राख्नका लागि अब आउने निर्वाचनका लागि चाहिँ अवाञ्छित शक्तिहरू पनि जति पनि तपाईँले चाहिँ अलिकति त्यो सङ्केत पनि देखिएको छ विभिन्न खालका चाहिँ अपराधमा संलग्न मान्छेहरू विभिन्न खालका चाहिँ असामाजिक मान्छेहरूलाई चाहिँ जम्मा पारेर भोलिको चुनावलाई प्रभावित गर्न सकिन्छ भन्ने सत्ताको सोच छ भने त्यो सोच अझ खतरनाक छ, किनकि विद्रोही भन्दा पनि सत्ता पक्षमा लाएर गुन्डागर्दीबाट चाहिँ राजनीति गर्ने नेपालको चाहिँ धेरै ठुलो प्रचलन पनि हो। हिजो काङ्ग्रेस कम्युनिस्ट दुवैले चाहिँ त्यो खालको चाहिँ बल प्रयोग गर्ने आफ्नो क्षेत्रमा रहेका आफ्नो प्रभाव क्षेत्रमा चाहिँ बुथ कब्जा गर्ने चाहिँ त्यो संस्कृतिबाट हुर्केका नेता कार्यकर्ता पनि छन् त्यहाँ, त्यस कारणले त्यसलाई चाहिँ अझ बढी अपराधीकरणतिर लिएर जाने उद्देश्यका साथ चाहिँ यदि एकताको पहल हो भने त्यो त्यो चाहिँ विद्रोही चाहिँ विप्लव होइन यो सत्ताधारी चाहिँ बढी विद्रोही हुन् भन्ने चाहिँ अर्थ लाग्छ, त्यस कारणले त्यसमा चाहिँ हामीले खबरदार पनि गर्नुपर्छ।
हजुर, जस्तो विगतमा पनि सरकारले विभिन्न चाहिँ समूहहरूसँग वार्ता गर्नको लागि होइन सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोली गठन गर्यो, तर त्यतिखेर अन्य पक्षसँग वार्ता भए तापनि विप्लवले त्यसलाई चाहिँ अस्वीकार गरेपछि फेरि स्थिति जहाँको त्यही थियो। अब जसरी राजनीतिक घटनाक्रम अगाडि बढेको छ विभिन्न शक्तिहरूसँगको गठजोडका कारण अर्को एउटा शक्ति निर्माणको प्रयास चाहिँ यसको पृष्ठभूमिमा भएको राजनीतिक अर्थ लाग्न सक्छ. हामी कुनै ठोक्वा गरेर यो कुरा भन्ने पक्षमा त हामी नपुगौंला. तर जसरी मुलुकको राजनीति अहिले अगाडि बढ़िरहेको छ, एकातिर सरकारभित्रको अन्यल, अर्कोतर्फ अब भोलिको सम्भाव्य परिस्थिति, र यो परिस्थितिका बीचमा विप्लवलाई पनि राजनीतिको मूलधारमा ल्याउन सके त सायद समग्रमा एउटा राम्रो सन्देश नै जाला. तर जुन प्रकारका शर्तहरू त्यहाँ अन्तर्निहित छन्, शुरूमा प्रारम्भिक बैठकहरूमा चाहिँ मुद्दाहरू खारेज गर्ने, त्यस सम्बन्धी चाहिँ निर्देशिकाहरू तयार गर्नुपर्ने सरकारको दायित्व आफ्नो ठाउँमा छँदैछ, तर मूल रूपमा गम्भीर रूपमा चाहिँ यो वार्ता सार्थक हुनेमा कतिको विश्वस्त हुन सकिन्छ? अन्तिम प्रश्न राखेँ मैले मुवारामजीलाई.
होइन, यो चाहिँ के भने, विप्लवजी पनि सबै कार्यकर्ताहरू धेरै जसो सबै जेलमा छन्, पक्रिएका छन्, कयौं मान्छेहरूले चाहिँ उहाँको पार्टी पनि छोडेर एक प्रकारले त्यो छिन्न भिन्न भएको छ र साह्रै कमजोर शक्ति छ. र त्यस्तो कमजोर भएर उहाँ चाहिँ भूमिगत बस्नुभन्दा उहाँ चाहिँ अलिकति बलियो भएर सत्ता पक्षसँग वार्ता गरेर उहाँ चाहिँ मन्त्री बन्न पनि सक्नुहुन्छ. मन्त्री बनेर उहाँका आफ्ना चाहिँ जुन सोचहरू छन् राजनीतिमा लाग्ने, ती कुराहरू चाहिँ उहाँले अब कति हदसम्म पुरा गर्न सक्नुहुन्छ, मान्छेको सोच अनुसार त पुरा हुँदैनन्, तर अब उहाँ पहिला पनि शान्ति प्रक्रियामा आएकै हो, उहाँले पनि भाग लिएकै हो, उहाँ पनि त्यो संविधान पहिलो संविधान सभासम्म चाहिँ उहाँ त्यही पार्टीमै हुनुहुन्थ्यो, र त्यो पार्टीमा छँदाखेरि उहाँका चाहिँ कतिपय कुराहरू जो चाहिँ हामीले पृष्ठभूमिमा कुरा गऱ्यौँ, यो सैद्धान्तिक रूपमा जुन कम्युनिस्टको कुराहरू हुन् र ती आन्दोलनले चाहिँ संसारभरि कस्तो प्रभाव पारे भन्ने कुरा विप्लवजीले पनि पढ्नुभएको होला, बुझ्नुभएको होला, र त्यस्ता कुराहरू चाहिँ हामीले पटक पटक गर्थ्यौँ पनि. र त्यस कारणले मलाई चाहिँ के लाग्छ भने, उहाँ शान्ति प्रक्रियामा आउनु बाहेक त अर्को विकल्प पनि छैन, त्यो विकल्पै छैन, र त्यस हुनाले शान्ति प्रक्रियामा उहाँ आएर आफ्नो क्षमता प्रदर्शन गर्दा त्यो धेरै नै राम्रो हुन्छ, र त्यो मुलुकले पनि फाइदा लिन पाउनु पर्यो. त्यस्तो नेता यदि चाहिँ असाध्यै प्रभावकारी नेता तर कुनै पनि स्थानै नपाएको हो भने त्यो पनि दिनु पर्यो. सबैले पाउनु भएको छ र सबैका क्षमताहरू हामीले देखि पनि सक्यौँ, होइन, अगाडि नै छ परिणाम हाम्रो अगाडि. त्यस कारणले उहाँलाई पनि फेरि चाहिँ ल आउनुहोस्, उहाँलाई पनि मौका दिउँ भनेपछि सरकारले चाहिँ यस्तो प्रकारको राज्यसँग असन्तुष्ट भएका समूहलाई सम्बोधन गर्ने राज्यको आफ्नै एउटा तरिका हुन्छ. तर नेपालमा के भयो भन्नुहुन्छ भने, मलाई एउटा चाहिँ अचम्म लागेको कुरा, यस्तो कमजोर राष्ट्रहरूको हुन्छ नै, नेपाली भाषीहरूले भारतमा चाहिँ भारतको चाहिँ संविधानको आठौँ अनुसूचीमा नेपाली भाषालाई चाहिँ राख्नु पर्यो भनेर त्यो भाषिक आन्दोलन गरेको दार्जिलिङले अथवा भनौँ पश्चिम बङ्गालको एउटा क्षेत्रले, जुन माग चाहिँ भारतमा 50 वर्षपछि मात्रै भारतले चाहिँ त्यो आठौँ अनुसूचीमा राख्ने आन्दोलनलाई सपोर्ट गर्यो, अहिले पनि गोर्खाल्यान्डको आन्दोलन आफ्नै ठाउँमा छ. त्यसैले एउटा बलियो राष्ट्रले तपाईँ चाहिँ नागाल्यान्ड मिजो बोडोहरूलाई कुन तहसम्म कति वर्षसम्म ती कुराहरू चाहिँ सम्बोधन गरेन उसले, र अझै पनि माओवादी आन्दोलन भारतमा पनि तपाईँ कमजोर कहिले अलिकति उठ्छ, तर यति छिटो भन्नुहोस् न, 10-12 जनाले अलिकति चाहिँ थ्रेड गर्न बित्तिकै तुरुन्तै उनीहरूले चाहिँ त्यहाँ विभिन्न ठाउँमा गरेका विध्वंसहरूलाई सबै कुरालाई राजनीति मानिदिएर अनि ती सबै कुराहरूलाई चाहिँ चाहिँ छुट दिने चाहिँ यो कमजोर राष्ट्र भएको कारणले हो. त्यस कारणले यसको फाइदा धेरै उठाउनु हुँदैन. हामीले पनि राज्य कमजोर छ, कसैले पनि यसको स्वामित्व स्वीकार गरेका छैन, सबैले आफूलाई विद्रोही मान्छ. अघि पनि मैले भने प्रधानमन्त्रीले समेत आफूलाई विद्रोही मान्नुहुन्छ, संस्थापन शक्ति मान्नुहुन्न, त्यसै हुनाले उहाँ सडकमा जानुहुन्छ, उहाँले चाहिँ डेलिभरीबाट प्रतिस्पर्धा गर्नुहुन्न. गृहमन्त्रीको कुरै छोडौँ, उहाँ त उहाँ विप्लवकै पार्टीमा हुनुहुन्थ्यो यस्तै सशस्त्र सङ्घर्ष गर्ने भनेर. त्यस कारणले उहाँहरूले चाहिँ नेपालको कमजोर राज्यलाई झन्पछि झन कमजोर बनाउनका लागि सम्पूर्ण अपराधलाई राजनीति भनिदिने चाहिँ त्यो चाहिँ हुँदैन, त्यो गर्नु हुँदैन. त्यसका लागि चाहिँ यस्ता वार्ताहरू हुँदाखेरि राजनीति र अपराधको एउटा परिभाषा प्रष्ट रूपमा चाहिँ त्यो हुनु पनि पर्छ, र यस्ता चाहिँ राजनीतिक दलहरूसँग डिल गर्नका लागि एउटा स्थायित्व भएको नेपाल मानवाधिकार चाहिँ संस्था छ, कुनै बाहिर मानवाधिकार सङ्गठनहरू पनि छन्, उनीहरू सहितको चाहिँ वार्ता टोली के हो, चाहिँ वास्तवमा हामीले डिल गर्नुपर्ने राजनीतिक इलिमेन्ट्स के हो भनेर आइडेन्टिफाई गर्ने, त्यो खालको नगरिकन हामीले सोलो डोलोमा सबैलाई राजनीति हो भन्दैका कारणले गर्दाखेरि समाजमा जुन अपराध छ त्यसलाई चाहिँ सरकारले बढावा दिने काम चाहिँ गर्नु हुँदैन. तर यस्तो राजनीतिक शक्तिलाई फेरि राजनीतिक तरिकाले नै डिल गर्नु चाहिँ पर्छ। तर त्यो डिल गर्दा हामीले धेरै त्रुटिहरू गरेका छौँ विगतमा, अब त्यस्ता त्रुटिहरू गर्नु हुँदैन।
हस् हस् बुवारामजी, समय यति रह्यो, आशा गरौँ आजबाट सुरु हुन गइरहेको यो प्रक्रियाले एउटा सार्थकता पाउन सकोस्, आम नेपाली जनताको भावनालाई समेट्न सकोस्, यस्ता विद्रोहहरू मुलुकले बारम्बार थेग्न नपरोस्, यही अपेक्षाका साथ यहाँलाई हार्दिक धन्यवाद छ। आदरणीय श्रोताहरू, अन्तरसंवादको निर्धारित समय सकियो, हामी कुराकानी गर्दैथ्यौं राजनीतिक विश्लेषक मुवाराम खनालसँग, प्रसंग थियो सरकार र विप्लव माओवादी पक्षसँगको वार्ताको सन्दर्भलाई लिएर आजको यो संवादमा हामी जुटेका थियौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद, म हरिशरण लामिसाले पनि बिदा चाहन्छु, तपाईँको आजको दिन शुभ रहोस्, नमस्कार।